यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मन्त्री परिषदको सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गर्नुभएको निर्णय असंवैधानिक भएको भन्दै परेको रिटका सम्बन्धमा सर्वोच्च अदालतमा शुरू भएको बहस आज पनि जारी। नेपालमा पनि कोरोना भाइरसको नयाँ स्वरूप भित्रिएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति। सुरक्षाको कारण देखाउँदै रक्सोल डिपोबाट हुँदै आएको पेट्रोलियम पदार्थको आयात बन्द गर्ने आयल निगमको निर्णय र रसियाका विपक्षी नेता एलेक्सी नावाल्नीलाई गिरफ्तार गरिएको घटनापछि राष्ट्रपति भ्लादिमिर पुटिनको चर्को आलोचना। अब पूरा समाचार। प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा आजको सुनवाई शुरू भएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमा आइतबार बहस नसकिएपछि हेर्दा हेर्दैमा आज पुनः सुनवाई शुरू भएको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि सो रिटमा अन्तिम सुनवाई शुरू गरेको थियो। हिजो रिट निवेदक सन्तोष भण्डारीको तर्फबाट अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल कुमार पोखरेल र गिरिराज भट्टले बहस गर्नुभएको थियो। बहसमा रिट निवेदक तर्फबाट कानून व्यवसायले संसदीय प्रक्रिया र संवैधानिक व्यवस्था भन्दा बाहिरबाट प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कदम असंवैधानिक भएको भन्दै निवेदकको माग दावी अनुसार संसद पुनर्स्थापना हुनुपर्ने माग गरिरहनु भएको छ। आज पनि रिट निवेदक भण्डारीकै तर्फबाट कानून व्यवसायहरूले बहस जारी राख्नु भएको छ। नेपालमा तीनजनामा नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै 67 र 32 वर्षका पुरूष तथा 28 वर्षकी महिलामा नयाँ प्रकारको भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएको हो। संक्रमित मध्ये 3 मध्ये 28 वर्षीय महिला र 32 वर्षीय पुरूषको पीसीआर परीक्षण नेगेटिभ पुष्टि भइसकेको र एक पुरूषमा भने परीक्षणको नतिजा पोजिटिभ देखिए पनि संक्रमणका लक्षणहरू भने नदेखिएको विज्ञप्तिमा उल्लेख छ। पुरूष पहिलो साता बेलायतबाट फर्किएका 6 जना मध्ये 3 जनाको नमूना परीक्षण नेगेटिभ आएकोले निज सिक्वेन्सिङमा लागि हङकङ प्रयोगशालामा पठाइएको थियो। उक्त नमूना परीक्षणको नतिजा आएसँगै नेपालमा 3 जनामा नयाँ प्रकारको भाइरसको संक्रमण पुष्टि भएको हो। कोविडको बन्दाबन्दीको कारण बन्द भएका राजधानीका नाटकघरहरू विस्तारै खुल्न थालेका छन्। नाटकघरहरू खुले पनि पुरानै लयमा फर्कने भने समय लाग्ने रंगकर्मीहरूको भनाइ छ। संवाददाता विद्या प्रसाद उपाध्यायले तयार पारेको रेडियो रिपोर्ट।
मानव जीवनका विविध आयामलाई कथामा टपक्क टिपेर मञ्चमा उतार्न सिपालु रंगकर्मीहरू कोरोनाका कारण बन्द भएका नाटकघर खुलेसँगै फेरि नाटकमा जीवन खोज्न थालेका छन्। लामो समयको बन्दाबन्दीले रंगमञ्च समस्यामा पर्दा पनि सहयोग गर्नुपर्ने संयन्त्रले सहयोग नगर्दा बहाल तिर्नुपर्ने नाटकघर र काम गर्ने रंगकर्मीहरूमा आर्थिक र मनोवैज्ञानिक प्रभाव परेको उनीहरू बताउँछन्। बन्दाबन्दीको बेला घर फर्केका अधिकांश रंगकर्मीहरू अहिले पनि राजधानी बाहिर छन्। राजधानीमै दुःखजिलो गरेर बसेका सीमित रंगकर्मीहरूलाई लिएर नाटक मञ्चन गर्नु परिरहेको बताउनुहुन्छ रंगकर्मी एवं शिल्पी थिएटर 32 पुतली काठमाडौँका संचालक घिमिरे युवराज।
लामो क्राइसिस हुँदाखेरि पनि अभिभावकत्व ग्रहण गर्नुपर्ने संस्थाहरूले नगरेको कारणले भाडामा बसेका थिएटरलाई ठूलो क्राइसिस भएको हो। नाटक गरेरै अथवा चलचित्र गरेर जीविका उपार्जन गरिरहेका थिए रंगकर्मीहरू, तिनलाई आर्थिक रूपमा क्राइसिस भएको, दर्शकसँगको चाहिँ केही पनि समस्या छैन।
नाटक उत्पादन गरौं, पर्याप्त रंगकर्मी छैनन्, नाटक घर सञ्चालन गरौं, भोलि फेरि समय कस्तो आउला भन्ने कुरामा यकिन नहुँदा समस्या सिर्जना भएको बताउनुहुन्छ अर्का रंगकर्मी एवं सर्वनाम थिएटर कालिका स्थान काठमाडौँका संचालक राज शाह।
नाटकको आफैमा च्यालेन्ज छ, सिर्जना गर्नु त प्यासिनेट भएर गर्ने थिएटरले गर्ने, तर थिएटरमा कसरी ल्याउन सकिन्छ त अगाडि, मान्छेको मनोविज्ञान नै चेन्ज भइसक्यो, लामो रूपमा असर पर्छ कि थिएटरलाई।
राजधानीको व्यस्त र पट्यार लाग्दो जीवनशैलीलाई भुल्न मनोरञ्जनका लागि नाटकघर पुग्ने दर्शकहरूलाई पुनर्ताजगी गराउने नाटकघरहरू बन्दाबन्दीको बीचमा ठप्प रहे। कोरोना कहरबाट दर्शकहरूलाई बाहिर ल्याउन सीट संख्याको आधा दर्शक राखेर भए पनि नाटकघरहरू खोलेको संचालकहरू बताउँछन्। कुञ्ज थिएटर थापागाउँका संचालक कमल ढकाल।
ठप्प नै भइगयो, 150 सिट हो यसको, 50-60 जना राखेर लयमा जाँदैछ।
नाटकलाई समाजको ऐनाका रूपमा हेरिन्छ। नाटकघरहरू बन्द हुँदा सुस्ताएको रंगमञ्चलाई सुरक्षाका उपाय अपनाउँदै अगाडि लैजानु पर्ने देखिन्छ। विद्या प्रसाद उपाध्याय, रेडियो नेपाल, काठमाडौँ।
यो थियो हाम्रा संवाददाता विद्या प्रसाद उपाध्यायले तयार पार्नुभएको एक रेडियो रिपोर्ट। अब बाँकी प्रसंग झापाको दमकमा आज बिहान एम्बुलेन्सले अटो रिक्सालाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दमक चार स्थित ताराबारी सड़क खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुत्केरी बोकेको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालक मोरङ उर्लाबारी नगरपालिका चारका 50 वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको प्रहरी जनाएको छ। दुर्घटनामा अन्य 3 जना घाइते भएका छन्। कञ्चनपुरमा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका एक बलभद्र बस्ती स्थित सुकुम्बासी बस्तीमा बस्ने 13 वर्षीय सुस्मिता सार्कीलाई हिजो साँझ धनगढ़ीदेखि बलौरी जान लागेको को एक छ 8278 नम्बरको बलेरो जीपले ठक्कर दिँदा घाइते भएकी उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जनकपुर जयनगर रेलवे यही माघको अन्तिम सातैदेखि सञ्चालनमा आउँदैछ। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेलवे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरू हुने बताउनुभयो। भारतको बिहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको 35 किलोमिटरमा रेल सेवा सञ्चालन हुँदैछ। जयनगरदेखि कुर्थासम्म 35 किलोमिटरको भाडा साधारणमा 70 रूपियाँ र एसीमा 300 रूपियाँसम्म तोकिएको छ। नेपाल आयल निगमले रक्सोल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ। इण्डियन आयल कर्पोरेशन आईओसीले 2 वर्षभन्दा बढ़ी समयदेखि सुरक्षाको कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो। उक्त डिपो बन्द गर्ने निर्णयपछि रक्सोल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीहरूले नेपाल आयल निगमको 2 नम्बर प्रादेशिक कार्यालयमा खरिदको व्यवस्था भएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभएको छ। बझाङ जिल्लामा सड़क र पुलको सहजतासँगै यातायातको सुविधा बढ़न थालेपछि व्यापार व्यवसाय पनि विस्तार हुन थालेको छ। जिल्लाका विभिन्न स्थानमा व्यापारिक केन्द्र स्थापना भएपछि दैनिक उपभोग्य वस्तु खरिदका लागि टाढा टाढासम्म धाउनुपर्ने बाध्यताबाट स्थानीय बासिन्दा मुक्त भएका छन्। बझाङबाट हाम्रा संवाददाता जगदीश रुकार तयार पारेको अर्को रेडियो रिपोर्ट।
बाटोघाटो पुल पुलिसा र यातायातको सुविधा बढ्दै गएपछि बझाङ जिल्लामा अहिले व्यापार व्यवसाय र गाड़ी मोटरमा लगानी हुँदा बजार क्षेत्रको विस्तार भई व्यापार व्यवसायतर्फ चहल पहल बढ़िरहेको छ। 10-15 वर्ष अगाडि गाउँमा 2-4 पसल देखिने बझाङ जिल्लामा अहिले मूल सड़क जोड़िएको बिथड देउलेक सुनकुडा बागथला देउरा क्षेत्रमा बजार विस्तार भएका छन्। यसका साथै झोता भाँडे तमैल र सदरखम चैनपुरमा पनि नयाँ घर टहरा बनेर बजारीकरण बन्दै गएको छ। जिल्लाको विकट बुङ्गोल क्षेत्रमा यातायात र पुल परेसँगै बीजगढा क्षेत्रमा बजार विस्तार भएर चहल पहल बढेको त्यस क्षेत्रका स्थानीय वासीहरू बताउँछन्।
जुन घाटबाट वर्ष दिनको लागि नुन तेल बोकेर 9 दिन लाएर आउँथ्यो, अहिले अब आफ्नो तेलमा पोलिथिनमा सामान ल्यायो खाने गरिहाल्छ।
धनगढी सामान यतै पाउँछौँ हामी, बजार बढ्यो।
यो हाम्रो सौरा जस्तै उसिर भन्ने हो, दार्जिलिङ जाने रोड खुल्यो भने हामीलाई फाइदा छ। यहाँबाट अब हिमाल जाने रोड जाने पनि नजिक पर्छ।
रनलेक खुनलेकतिर भयो, देउलीकोटतिर भयो, कमलसिरतिर भयो, झापा साफा लगाएर 1-1.5 सय गाडी भन्दा बढी नै होला बुङ्गल नगरपालिकाभित्र।
सड़कको पहुँच साथै प्राइभेट बैंकहरूबाट कर्जा पाउँदा अहिले बझाङीहरूमा व्यापार व्यवसाय र गाड़ी मोटर किन्न आकर्षण बढेको बझाङ उद्योग वाणिज्य संघ अध्यक्ष दान बहादुर सुरमेरीले बताउनुभयो।
बाटोघाटोको सुविधा पुल पुलिसाहरू पनि अब बनेको, बैंकहरू पनि धेरै भित्रीय व्यवसायहरू अहिले आकर्षित भएको देखिन्छ।
तिब्बत जोड्ने चैनपुर ताकलाकटको बाटो खुलेमा बझाङ जिल्ला व्यापारिक केन्द्र बन्न सक्ने भविष्य देखेका जिल्लावासीहरूले यो नाका छिटो खोलिदिन पहल गरिरहेका छन् भने यस क्षेत्रमा विद्युत र उद्योग क्षेत्रमा पनि लगानी गर्न माग गर्दै आएका छन्। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नावाल्नीलाई जर्मनबाट मस्को फर्कनासाथ हिरासतमा लिइएको छ। नाबालिनलाई विषाक्त पदार्थ लिएर हत्या गर्ने प्रयास गरिएपछि उनले रसियाली अधिकारीहरूलाई त्यसको दोषारोपण गरिरहेका थिए। जर्मनीमा 5 महिनासम्म उपचार गराई स्वदेश फर्केका नाबालिनलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा मानिसहरू भेला भएपछि विमानलाई अर्कै विमानस्थलमा ओह्रालिएको थियो। स्वदेश फर्कनासाथ नाबालिनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेकोमा अन्तर्राष्ट्रिय समुदायले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन्। अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेन का भावी राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि पुटिनको सो कदमलाई मानवाधिकारको ठाडो उल्लंघन भनी आपत्ति जनाउनु भएको छ। ल्याटिन अमेरिकी राष्ट्र मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने उद्देश्यले हुल बाँधेर आएको मध्य अमेरिकी राष्ट्रका अवैध आप्रवासीको एक समूह ग्वाटेमाला प्रवेश गरेको छ। गरीबी र अभाव झेल्दै आएका अधिकांश होन्डुरसका नागरिक सामेल करिब 7,000 संख्याका आप्रवासीलाई अगाडि बढ़न नदिन ग्वाटेमालाको सरकारले सुरक्षा फौज तैनात गर्नुपरेको समाचार छ। मध्य अमेरिकी राष्ट्रको सड़क मार्ग प्रयोग गरी वर्षेनी हजारौंको संख्यामा आप्रवासीहरूले महीनौ लगाएर अमेरिकाको यात्रा तय गर्ने गरे पनि यसपालि अमेरिकामा नयाँ सरकारले सत्ता सम्हाल्न लागेकै मौका छोपेर ती आप्रवासीहरू अमेरिकातर्फ अगाडि बढ़ेका हुन्। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अघिल्लो सरकारले सड़क मार्ग हुँदै अमेरिका प्रवेश गर्न खोज्नेलाई अमेरिका प्रवेशमा रोक लगाएको स्मरण गराउँदै महीनौ सड़कमै बास बसेर अमेरिका प्रवेश गर्न हिँडेका हजारौंको संख्याका आप्रवासीलाई आफ्नो अभियान त्याग्न सुझाव दिनुभएको छ। चीनको सान्डोङ प्रान्त स्थित एक सुन खानीमा विस्फोटपछि हराइरहेका 12 खानी मजदूरले एक हप्ता भन्दा बढ़ी समयपछि आफूहरू जीवितै भएको सन्देश प्रवाह गर्न सफल भएका छन्। सान्डोङ प्रान्तको हुसान सुन खानीमा भएको विस्फोटपछि सुरुङभित्रै हराएका 22 खानी मजदूरको उद्धारमा जुटेका उद्धारकर्ता समूहले 12 थुनिएको स्थान पत्ता लगाए पनि अन्य 10 भने अझै पत्तो लाग्न सकेको छैन। अहिले पनि निर्माण चरणमै रहेको सो सुन खानीमा विस्फोट भएपछि खानीको बाहिर निस्कने मार्ग थुनिनुको साथै संचार सम्बन्ध पनि विच्छेद भएपछि खानी मजदूरहरूको उद्धार अभियानमा कठिनाई भएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि पटक। मन्त्री परिषदको सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गर्नुभएको निर्णय असंवैधानिक भएको भन्दै परेको रिटका सम्बन्धमा सर्वोच्च अदालतमा शुरू भएको बहस आज पनि जारी। नेपालमा पनि कोरोना भाइरसको नयाँ स्वरूप भित्रिएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति। सुरक्षाको कारण देखाउँदै रक्सोल डिपोबाट हुँदै आएको पेट्रोलियम पदार्थको आयात बन्द गर्ने आयल निगमको निर्णय र रसियाका विपक्षी नेता एलेक्सी नाभालीलाई गिरफ्तार गरिएको घटनापछि राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।